यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देशलाई गरीबीबाट मुक्त गरेर मात्रै समृद्धिको आकांक्षा पूरा गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रतिपक्षमा पुगेपछि नेकपा माओवादी केन्द्रद्वारा वृहत वामपन्थी एकताका लागि प्रस्ताव। र गाँजाको एक विद्यालयमा इजरायलको रकेट आक्रमणमा 100 जना भन्दा बढ़ीको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरीबीबाट मुक्त नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताउनु भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325 के को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले मुलुकलाई अल्प विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी उत्पादन र उद्यमशीलतामा विशेष जोड़ दिन आवश्यक रहेको बताउनुभयो। वहाँले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। अझै पनि 20% नेपाली गरीबीको रेखामुनि रहेका उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता नरहने बताउनुभयो। नेकपा माओवादी केन्द्रले वृहत वामपन्थी एकताका लागि पहल गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृहत वामपन्थी एकताको लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नु भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकमा देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सड़क मार्फत उठाउने संघर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र वृहत वामपन्थी एकताका लागि पहल गर्ने विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताउनुभयो। यस्तै बैठकमा पार्टीभित्र व्यापक रूपमा शुद्धिकरणको अभियान चलाउने बारे पनि छलफल भएको छ। बैठक आज बिहान 11 बजे पुनः बस्दैछ। उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताउनु भएको छ। हिजो काठमाडौँ क्षेत्र नम्बर 1 आयोजित कार्यक्रममा वहाँले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताउनुभयो। अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बारे सबैलाई जानकारी रहेको भन्नुहुँदै वहाँले राजनीतिक निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुई दलका बीचमा सहकार्य भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीद्वारा हिजो पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा वहाँले जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको बताउनुभयो। वहाँले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर विरलै सरकार बनाउने गरे पनि नेपालका लागि भने त्यो नौलो अभ्यास नरहेको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ़ बनाउन सरकार कानून संशोधन गर्ने तयारीमा जुटेको बताउनु भएको छ। हिजो वीरगंजमा आयोजित एक कार्यक्रममा मन्त्री चौरसियाले कानून संशोधन मार्फत निर्वाचन प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो। मन्त्री चौरसियाले संघीय प्रदेश र स्थानीय सरकारमा भइरहेका विकृतिहरूको अन्त्यका लागि पनि कानून संशोधन आवश्यक रहेको बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक आजदेखि शुरू हुँदैछ। आगामी साउन 30 गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनैतिक विषय, पार्टीको संगठन सुदृढीकरण लगायतका विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। वहाँका अनुसार वर्तमान राष्ट्रिय राजनैतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ। बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनैतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ। वर्तमान भू राजनैतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची रहेको छ। दिवंगत हुनुभएका शास्त्रीय संगीतका गायक तथा संगीतकार गुरूदेव कामतलाई स्मरण गरिएको छ। हिजो जमल स्थित नाचघरमा गुरूदेव कामत संगीत फाउण्डेशन तथा गुरूकुल संगीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धांजलि एवं समवेदना कार्यक्रममा उहाँको गीत संगीतसँगै नेपाली शास्त्रीय गीत संगीतमा गायक कामतले पुर्याउनु भएको योगदानको चर्चा गरियो। कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलो पटक रेडियो नेपालमा भेटेको स्मरण गर्नुहुँदै गीत संगीत सदैव अमर रहने बताउनुभयो। कलाकार श्रेष्ठले गायक कामतको गीत संगीत र सृजना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड़ दिनुभयो। यही साउन 17 गते दिवंगत हुनुभएका गायक कामतको 10 दिनमा श्रद्धांजलि सभाको आयोजना गरिएको हो। पछिल्लो समय डेंगी र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या 3084 पुगेको छ। यस्तै महाशाखाका अनुसार हैजाका बिरामीको संख्या 47 पुगेको छ। ललितपुर, काठमाण्डु, प्युठान, कैलाली र रूपन्देहीमा हैजाका बिरामी देखिएका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाढ़ी पहिरोका कारण बागलुङको बडीगाडमा 50 परिवार विस्थापित भएका छन्। बडीगाड गाउँपालिका 9 नयाँ बस्ती र वडा नम्बर 10 आरूपाता, पातले, क्लाबझिङ, खोर, सल्लेन धारा लगायत बस्तीका 50 परिवार विस्थापित भएका हुन्। पहिरोले अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत जुम्ला सड़क अन्तर्गत कालीकोटको पिली, कल्याणखोला र बिर्ता मोड़मा खसेको पहिरो हटाएसँगै अवरूद्ध सड़क आज बिहानदेखि खुलेको हो। जुम्ला स्थित सड़क डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। तनहुँको भानु नगरपालिकाले स्थानीय पाठ्य पुस्तक लागू गरेको छ। नगरपालिकाले कक्षा 1-8 लागि स्थानीय पाठ्य पुस्तक हाम्रो भानु लागू गरेको हो। नगरको शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले शैक्षिक क्षेत्रमा पहिलो चरणमा गत शैक्षिक सत्रमा कक्षा 1-5 र चालू शैक्षिक सत्रमा कक्षा 6-8 लागि पाठ्य पुस्तक निर्माण गरी सबै विद्यालयमा वितरण गरेको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको एक विद्यालयमा इजरायली रकेट आक्रमणमा मृत्यु हुनेको संख्या 100 भन्दा बढ़ी पुगेको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल जजिराले जनाएको छ। विस्थापित प्यालेस्टाइनीहरू बस्ने विद्यालयमा 3 इजरायली रकेट प्रहार गरिएको गाजाको नागरिक सुरक्षा विभागका प्रमुख प्रवक्ता महमूद बासलले बताउनुभयो। इजरायली सेनाले अल ताबिन विद्यालयमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा आक्रमण गरेको बताएको छ। गाजा सरकारी संचार स्रोतहरूले उक्त विद्यालयमा करिब 250 जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा कोशी प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। देशलाई गरीबीबाट मुक्त गरेर मात्रै समृद्धिको आकांक्षा पूरा गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रतिपक्षमा पुगेपछि नेकपा माओवादी केन्द्रद्वारा वृहत वामपन्थी एकताका लागि प्रस्ताव। र गाजाको एक विद्यालयमा इजरायलको रकेट आक्रमणमा 100 जना भन्दा बढ़ीको मृत्यु। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।